नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रदेशसभा बैठक आजदेखि शुरू, सभामुखको लागि आउँदो 27 गते चुनाव गर्ने प्रदेश नम्बर 3 को निर्णय। प्रदेशसभाको पहिलो बैठकको अनुभव नौलो रहेको सांसदहरूको भनाई।
सबै मेरोलाई चाहिँ सिकाइ भइरहेछ, सबै जस्तो बैठकमा यो गर्ने नगर्ने भन्ने हुन्छ नि, त्यो कारणले यो सबै मेरोलाई चाहिँ प्रथम अनुभव भनौँ न, सिकाइ जस्तै हो अहिले।
भारतीय विदेश मन्त्री सुषमा स्वराज 2 दिने भ्रमणका लागि काठमाडौँमा, आजदेखि राजनीतिक भेटवार्ता शुरू।
नेपालको भूभाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे जवाफ पेश गर्न सर्वोच्चको आदेश, 15 दिनभित्र सरकारले लिखित जवाफ दिनुपर्ने।
भारतमा गरीब लक्षित बजेट सार्वजनिक, 10 करोड गरीब नागरिकलाई 5 लाखको स्वास्थ्य बीमा योजना।
र क्यानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा आईसीसी सकारात्मक, एसिया कप क्रिकेटका लागि नेपाल सहित 6 देशबीच छनौट खेल हुने।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको ग्रेड वृद्धि पूरक परीक्षाको परीक्षा केन्द्र प्रकाशन सम्बन्धी सूचना। राष्ट्रिय परीक्षा बोर्डबाट यही माघ 27 गते सञ्चालन गरिने कक्षा 11 को ग्रेड वृद्धि पूरक परीक्षाको परीक्षा केन्द्र राष्ट्रिय परीक्षा बोर्डको माघ 17 गतेको निर्णय अनुसार निर्धारण गरिएको छ। परीक्षा केन्द्र सम्बन्धी विस्तृत विवरण बोर्डको वेबसाइट www.neb.gov.np मा हेर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ। परीक्षा नियन्त्रक
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रदेशसभाको ऐतिहासिक बैठक आजदेखि शुरू भएको छ। प्रदेश नम्बर 3 को बैठक आज हेटौँडामा बसेको हो। बैठकले प्रदेशसभाको सभामुखको लागि आउँदो 27 गते चुनाव गर्ने निर्णय गरेको छ। सभामुखको चयन नभइसकेकोले आज प्रदेशसभा बैठकको सञ्चालन ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नुभएको थियो। बैठकमा प्रदेश नम्बर 3 बाट प्रतिनिधित्व गर्ने सबै 7 वटा दलका 1-1 जना सांसदले सम्बोधन गरेका छन्। उनीहरूले नेपालको इतिहासमा पहिलो पटक प्रदेश संसद सञ्चालनको अभ्यास शुरू भएकोमा खुशी व्यक्त गरेका छन्। आजको पहिलो बैठकले प्रदेशसभा सञ्चालनको लागि प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि 2074 सर्वसम्मतले पारित गरेको छ। अब यसै अन्तरिम कार्यविधिका आधारमा प्रदेश संसद चल्नेछ। प्रदेश नम्बर 3 मा सभामुखको लागि 27 गते 3 बजे सभामुखको चुनाव गर्ने कार्यसूची पनि आजको बैठकले पारित गरेको छ।
नेपाल संघीय संरचनामा गइसकेपछि बसेको पहिलो प्रदेशसभा बैठकमा विभिन्न दलका नेताले संघीय नेपाल सफल हुने गरी काम गर्नुपर्ने बताएका छन्। बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेकी सांसद अष्टलक्ष्मी साक्यले नेपालले नयाँ अभ्यास शुरू गरेको र यसै अभ्यासको सहाराले देशलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो। बैठकमा माओवादी केन्द्रका सांसद शालिकराम जमर कटेलले धेरै लडाई र बलिदानपछि आजको दिन आएको भन्दै आजको दिन समृद्धि र विकासको शुरूआत हुने दिन भएको पनि बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सांसद इन्द्र बानियाले नेपाली कांग्रेसका नेताहरूको योगदानलाई प्रदेशसभा बैठकले सधैँ सम्झनुपर्ने भन्दै अस्थायी सदरमुकाम हेटौँडा तोकेकोमा सरकारलाई धन्यवाद पनि दिनुभयो। विवेकशील साझा पार्टीका सांसद रमेश पौडेलले आफ्नो पार्टी संसदमा सबैभन्दा कान्छो पार्टी भएकोले राम्रा कुरा अरू पार्टीबाट सिक्ने र नराम्रा कुराको विरोध गर्ने बताउनुभयो। यस्तै नेपाल मजदूर किसान पार्टीका सांसद सुरेन्द्र गोसाईले प्रदेश नम्बर 3 को विकास र समृद्धिसँगै राष्ट्रिय एकता र देशको सीमा रक्षाको लागि पनि सांसदहरू तयार हुनुपर्ने बताउनुभयो। संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै रापरपा प्रजातान्त्रिकी सांसद रीना गुरुङले धेरैजनाले संघीयता भारी पर्छ कि भनेर आशंका गरेको र त्यसलाई सफलतापूर्वक कार्यान्वयन गरेरै छाड्ने बताउनुभयो। प्रदेश नम्बर 3 को पहिलो बैठक सञ्चालन भइरहँदा उज्यालोका हेटौँडा सहकर्मी हरिहुमागाई पनि त्यही हुनुहुन्थ्यो।
प्रदेश सभाको पहिलो बैठक शुरू हुनु अघिदेखि नै हलमा चहल पहल थियो। पुरुष सांसदहरू दौरा सुरुवाल कोट प्यान्ट र चिटिक्कको ढाका टोपीमा तथा महिला सांसदहरू सारी चोली कोट र टल्कने जुत्तामा सजिएका थिए। पहिलो बैठकमा सहभागी हुन पाएकोले सबैको अनुहारमा मुस्कान देखिन्थ्यो। माझी समुदायबाट पहिलो पटक संसदमा उपस्थित हुन पाउँदा राप्रपाकी सांसद रिता माझी निकै खुसी हुनुहुन्थ्यो।
एकदमै राम्रो रह्यो किनकि हामीले पहिलोचोटि अनुभव गरेका छौँ, सदनमा बोल्ने एउटा अवसर पायौँ, मौका पायौँ। हामीलाई एउटा सदनमा बोल्ने मौका पाउँदा हामी एकदम उत्साहित छौँ। आगामी दिनमा पनि हामीलाई कुनै पनि विभेद नगरी हामीले राख्नुपर्ने कुराहरूलाई, जायज मागहरूलाई सदनले यसरी नै राख्ने अवसर दियोस् त्यही नै भन्न चाहन्छु।
पहिलो पटक चुनाव जितेका मात्र होइनन्, पहिले नै जनप्रतिनिधि भएर काम गरेकाहरूलाई पनि प्रदेश सभा बैठकको अनुभव नौलो र नयाँ लाग्यो। काठमाडौँ महानगरपालिकाका पूर्व मेयर एवं अहिले प्रदेश सभा तीनबाट सांसद चुनिएका एमालेका केशव स्थापित,
फेरि म संसदीय अभ्यासमा नआएको कारणले सबै मेरोलाई चाहिँ सिकाइ भइरहेछ सबै, जस्तो बैठकमा यो गर्ने नगर्ने भन्ने हुन्छ नि, त्यो कारणले यो सबै मेरोलाई चाहिँ प्रथम अनुभव भनौँ न, सिकाइ जस्तै हो अहिले। यो युगिन जिम्मेवारी हो।
मुख्यमन्त्रीको चर्चामा रहनुभएकी एमाले सांसद अष्टलक्ष्मी साक्यलाई पनि पहिलो बैठकमा हेटौँडा आउन पाउँदा निकै खुसी लागेको छ।
अत्यन्तै खुसी लागेको छ, रमाइलो पनि लागेको छ। हेटौँडा जस्तो सुन्दर नगरी र यो ऐतिहासिक नगरी औद्योगिक नगरीमा यो प्रदेश सभाको अत्यन्तै ऐतिहासिक बैठक पहिलो बैठक बस्न गइराखेको छ, हामी सबै खुसी छौँ।
प्रदेश सभाको पहिलो बैठक हेटौँडामा बसेको हो। पहिलो बैठकको ऐतिहासिक छेडमा उपस्थित हुँदा सबै सांसदहरूले पहिले गरेको संघर्ष याद गरे। माओवादीकी सांसद राधिका तामाङ,
गर्व अनुभूति भएको छ, हामीले कल्पना गरेको सायद यही प्राप्त गर्नको निम्ति धेरै संघर्ष गर्यौं, संघीयता प्राप्त गर्नको निम्ति धेरैले बलिदान गर्यो, धेरैको चाहिँ अब अहिलेसम्म यही स्थापित गराउनको निम्ति यही एजेन्डा ल्याउनको निम्ति चाहिँ अङ्गभङ्ग धेरैजना हुनुभएको छ। आउँदैन यो सपना मात्रै हो भनेको थियो, यो आज हामीले विपन्नमै ल्यायौं, यो सफल भयो भन्ने हिसाबले मलाई
ज्येष्ठ सदस्यका हैसियतले सभामुख बन्नुभएका डोरमणि पौडेलको त झनै हर्षको सीमा नै छैन। दुई पटक हेटौँडाको मेयर बन्नुभएका पौडेल हेटौँडामा प्रदेशको अस्थायी राजधानी बन्नु, पहिलो पटक प्रदेश सांसद हुनु र सभामुखको जिम्मेवारीमा बैठक चलाउन पाउनुलाई ऐतिहासिक क्षण भन्नुहुन्छ।
यो महत्वपूर्ण जिम्मेवारी पाएको छु होइन, यो महत्वपूर्ण जिम्मेवारीलाई सफलतापूर्वक कुशलतापूर्वक निर्वाह गर्न सक्छु भन्ने विश्वास पनि छ। त्यसैले अब यो गौरवान्वित भएको छु जिम्मेवारी, यो महत्वपूर्ण जिम्मेवारी पाएकोमा नयाँ काम भएको हुनाले नयाँ अनुभूति पनि भइरहेको छ।
पहिलो बैठकमा उपस्थित भएका तीन नम्बर प्रदेशका 110 जना सांसद त दङ्ग छन् नै। चुनावको बेला बाँडेका आश्वासन पूरा भए भने सांसदहरू जस्तै नागरिक पनि खुसी हुने थिए।
रिपोर्टपछि अब खबरको सिलसिला। दुई दिने नेपाल भ्रमणका लागि आएकी भारतीय विदेश मन्त्री सुषमा स्वराजले आजदेखि राजनीतिक भेटवार्ता शुरू गर्नुभएको छ। आज दिउँसो काठमाडौँ आएकी स्वराजले अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिरहनु भएको छ। भारतीय विदेश मन्त्री स्वराज र एमाले अध्यक्ष ओलीबीच होटल सोल्टीमा भेटवार्ता भइरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। स्वराजले अहिले केही बेरपछि मधेश केन्द्रित दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। वाम गठबन्धनले बनाउने नयाँ सरकारसँग सहकार्य गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रूपमा काठमाडौँ आएकी स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। भारतीय विदेश मन्त्री स्वराजसँगै भारतीय विदेश सचिव विजय शेखर गोखले लगायत उच्च सरकारी अधिकारी पनि सहभागी हुनुहुन्छ। दुई देशको वर्षौंदेखिको सम्बन्ध थप बलियो बनाउन र आपसी हित प्रवर्धन गर्न भ्रमण प्रभावकारी हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
पार्टी एकताको लागि आफूहरू बीच नै मुख्य समझदारी नबनेको भन्दै एमाले र माओवादीका नेताले गम्भीर छलफल गर्नुपर्ने निष्कर्ष निकालेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित पार्टी एकता संयोजन समितिको बालकोटमा बसेको बैठकले लामो समयदेखि पार्टी एकता गर्ने भने पनि एकताको लागि मुख्य काम नै नभएकोले अब गम्भीर छलफलमा जुट्नुपर्ने निर्णय गरेको हो। नयाँ पार्टीको सिद्धान्त र पार्टी नेतृत्वको लागि दुवै दलका शीर्ष नेता र अध्यक्षहरू बीच थप छलफल गर्ने र फेरि बैठक बस्ने सहमति भएको कार्यदलका सदस्य शंकर पोखरेलले जानकारी दिनुभयो। छिट्टै पार्टी एकता गर्ने विषयमा दुवै नेता सहमत भएको तर त्यसको लागि मुख्य कुरा नै टुङ्गो नलागेको भन्दै ओली र प्रचण्डले अबका दुई चार दिन गम्भीर छलफल गर्नुपर्ने बताएको पनि नेता पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले सुभाष चन्द्र नेम्वाङको कार्यदलले तयार पारेको प्रदेशको मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख र मन्त्रीमण्डल बाँडफाँडको विषयमा तयार पारेको प्रतिवेदन पनि अनुमोदन गरेको छ। बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका पछिल्ला नियुक्ति र आर्थिक सहायता वितरणका निर्णयमा पनि आपत्ति जनाएको छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यको ढुकुटी सक्ने र अर्थतन्त्र नै धरापमा पार्ने गरी निर्णय गरेको भन्दै वाम गठबन्धनले आपत्ति जनाउँदै आएको छ।
सर्वोच्च अदालतले नेपाल भारतको सीमामा नेपालको भूभाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश ओम प्रकाश मिश्रको एकल इजलासले आज भारतसँग जोडिएका हिमाली पहाड़ी र तराईका 10 गजामा नेपालको भूमि मिचिने गरी सीमा स्तम्भ गाड़िनुका कारणबारे 15 दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय लगायतलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले नेपालको भूभाग मिचिने गरी सीमा स्तम्भ गाड़िएको हुँदा यो कार्य तत्काल रोक्न आदेश माग गर्दै यही माग 9 गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
प्रदूषण रहित न्यून संचालन र मर्मत खर्च सहितको इलेक्ट्रिक स्कूटर कल्पना गर्दै हुनुहुन्छ?
कल्पना होइन, यथार्थमै यो सम्भव छ।
हाम्रा विशेषताहरू:
डिजिटल लक सिस्टम भएको,
एक पटकको चार्जले 60-75 किलोमिटर चल्ने,
वर्षको रु 300 ट्याक्स लाग्ने,
एक वर्षको ब्याट्री ग्यारेन्टी,
6 महिना फ्री सर्भिसिङ।
डिलर राख्न र किन्न चाहने व्यक्ति वा कम्पनीले हामीलाई सम्पर्क गर्नुहोस्।
सम्पर्क शुभम कम्पनी प्राली, केन्द्रीय कार्यालय काठमाडौँ, फोन 01-43-82-403, मोबाइल 98-512-24-944।
बिजुलीबाट चल्ने बाइक किन्ने मेरो रहर हुन्छ, प्रदूषण बिनाको सुन्दर मेरो सहर।
हाम्रो हिमालयन बैंक हाम्रो आफ्नो र बाउदै छौ 25 औं वार्षिक उत्सवमा सबैको सपना पूरा गर्दै खुशी बनाउँदै सबैको माया सम्हाली आफ्नो बनाउँदै हातै मालो गर्दै सफलताको शिखर चुम्दै रमाउँदै छौ 25 औं वार्षिक उत्सवमा
हाम्रो हिमालयन बैंक हाम्रो आफ्नो सबैलाई खुशी बनाउँदै सफलताको शिखर चुम्दै रमाउँदै छौ 25 औं वार्षिक उत्सवमा
हिमालयन बैंक लिमिटेड।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रदेशसभा बैठक आजदेखि शुरू, सभामुखको लागि आउँदो 27 गते चुनाव गर्ने प्रदेश नम्बर 3 को निर्णय, भारतीय विदेश मन्त्री सुषमा स्वराज 2 दिने भ्रमणका लागि काठमाडौँमा, नेपालको भूभाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे जवाफ पेश गर्न सर्वोच्चको आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, सर्वोच्च अदालतले पूर्वी रूकुमको सदरमुकाम सार्ने सरकारको निर्णयलाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णयको कारण देखाउ आदेश माग्दै अर्को आदेश नहुँदासम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिनुभयो। उहाँका अनुसार अदालतले यही माग 28 गते छलफलका लागि रिट निवेदक र सरकारलाई बोलाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको बैठकले यही माग 11 गते पूर्वी रूकुमको सदरमुकाम मुसीकोटबाट उत्तर गंगा वडा नम्बर 12 गोलगोल खाँडा सार्ने निर्णय गरेको थियो।
राष्ट्रिय क्षयरोग केन्द्रले पहिलो पटक वृहत राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण शुरू गरेको छ। आज मध्यपुर ठिमीको बालकुमारीबाट नेपालमा रहेको फोक्सोको क्षयरोगी यकिन तथ्याङ्क लिने गरी सर्वेक्षण शुरू भएको केन्द्रका निर्देशक केदार नरसिंह केसीले जानकारी दिनुभयो। बालकुमारीमा आयोजित सर्वेक्षण कार्यक्रममा उहाँले देशभरका हिमाल पहाड़ र तराईलाई समेट्ने गरी 55 जिल्लाका 900 क्लस्टर छुट्याई झण्डै 57,610 जनाको प्रत्यक्ष टोलमै पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आंकलन गर्न सर्वेक्षण शुरू गरेको बताउनुभयो।
नेपाल विद्युत प्राधिकरणले ललितपुरका विभिन्न ठाउँमा भइरहेको विद्युत चोरी नरोकिए चोरी भएका क्षेत्रमा विद्युत कटौती गर्ने चेतावनी दिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षौंदेखि संगठित रूपमा विद्युत चोरी भइरहेको क्षेत्रका उपभोक्तालाई विद्युत चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन 15 दिनको समय दिएर आग्रह गरिएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले गरेको स्थलगत अध्ययनको क्रममा ललितपुरका झण्डै 1 दर्जनभन्दा बढी ठाउँमा विद्युत चोरी हुने गरेको पाइएको छ। ललितपुरको गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडरमा अत्याधिक मात्रामा विद्युत चोरी हुने गरेको तथ्य फेला परेको प्राधिकरणको भनाइ छ। यस्तै लुभु जाने फिडर अन्तर्गत चापागाउँ जाने फिडर तथा पाटन फिडरमा अत्याधिक मात्रामा विद्युत चोरी हुने गरेको पत्ता लागेको पनि प्राधिकरणको दावी छ। ती क्षेत्रमा 50% हाराहारीमा विद्युत चोरी हुने गरेको छ। प्राधिकरणले चोरीका कारण ती ठाउँबाट मात्रै वार्षिक 50 करोड़ रुपियाँ बराबरको राजस्व गुमाइरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो।
दुग्ध विकास संस्थानले दूध दही लगायत दुग्धजन्य पदार्थ बिक्री गरे बापतको पैसा नतिर्ने 9 जना कर्मचारीलाई 3 दिने स्पष्टीकरण सोधेको छ। बक्यौता तिर्न दिएको समयभित्र पनि नतिर्ने 9 जनालाई पैसा नतिर्नुको कारण पेश गर्न 3 दिनको समय दिएर स्पष्टीकरण सोधिएको संस्थानका संचालक समितिका सदस्य डाक्टर विशाल बास्तोलाले जानकारी दिनुभयो। उनीहरूले झण्डै 1 करोड़ रूपियाँ रकम तिर्न बाँकी छ। अजय चौधरी, सुभाष राई, प्रेम प्रसाद पराजुली, विनोद शर्मा, अर्जुन पन्थी, छविलाल आले, प्रदीप कुमार थापा देवान, सिंह दनुवार र हस्त बहादुर घलानलाई तपाईहरूको बढ़ुवा किन नरोक्ने भन्ने स्पष्टीकरण सोधिएको हो। 3 दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण नदिए उनीहरूलाई निलम्बनसम्मको कार्यवाही अघि बढ़ाइने सदस्य बास्तोलाले बताउनुभयो। यस्तै संचालक समितिले दिएको समय सीमाभित्र 47 जना कर्मचारीले पैसा तिरेका छन्। उनीहरूबाट झण्डै 65 लाख रूपियाँ उठेको उहाँले जानकारी दिनुभयो। डीडीसीका विभिन्न आयोजना अन्तर्गतका कर्मचारीले दूध दही लगायत दुग्धजन्य सामग्री बेचेर नतिरेको समेत 2 करोड़ 50 लाख भन्दा बढ़ी रकम तिर्न बाँकी भएपछि संचालक समितिले तत्काल तिर्न पत्र काटेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि 2रो पुस्ताको राडार औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउने लक्ष्यका साथ राडार सञ्चालनमा ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान गरिएको उच्च क्षमताका 2G राडार सञ्चालनमा आएसँगै देशको हवाई यात्रालाई सुरक्षित बनाउन मद्दत पुग्नेछ। नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज होल्ड गर्नुपर्ने समस्याको पनि अन्त्य हुनेछ।
सरस्वती माध्यमिक विद्यालय कञ्चनपुरका शिक्षक शिवनारायण चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। शिक्षक चौधरीले बढ़ुवाको लागि उत्तर प्रदेश भारतबाट इन्टरमिडिएट उत्तीर्ण गरेको झुटो शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेकाले भ्रष्टाचार निवारण ऐन 2059 अनुसार उनी विरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
सरकारले अर्को वर्षदेखि माध्यमिक शिक्षा परीक्षा एसईई प्रदेश स्तरमा गर्ने तयारी गरिरहेको छ। 2075 सालदेखि सातवटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसईई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डाक्टर हरिप्रसाद लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार चाँडै नै प्रदेशबाट परीक्षा सञ्चालन गर्ने भनेर मन्त्रालयबाट निर्णय समेत हुनेछ। उहाँका अनुसार एउटै मितिमा सञ्चालन भए पनि सातवटै प्रदेशमा सञ्चालन हुने एसईईका प्रश्नपत्र फरक रहनेछन्। परीक्षाफल भने सँगै प्रकाशन गरिनेछ। प्रदेशबाट एसईई सञ्चालनका लागि 6 नम्बर प्रदेश बाहेक सबै प्रदेशमा परीक्षा बोर्डका कार्यालय रहेका छन्।
सरकारले सार्वजनिक सवारी साधनलाई बालश्रम मुक्त बनाउने भएको छ। निकृष्ट तथा जोखिमपूर्ण श्रम क्षेत्रका रूपमा मानिएको सार्वजनिक सवारी साधनलाई बालश्रम मुक्त बनाउन श्रम तथा रोजगार मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति लगायत अरू संघ संस्थाको सहकार्यमा सचेतना अभियान सञ्चालन गरिँदै आएकामा अब बालश्रम मुक्त बनाउन लागि हो। बालश्रम मुक्त सार्वजनिक यातायात अभियान अन्तर्गत पहिलो चरणमा विभिन्न संचार माध्यमबाट सचेतनाका कार्यक्रम सञ्चालन गरिने केन्द्रीय बाल कल्याण समितिका संयोजक नमुना भूषाल जानकारी दिनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ, स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयु सीसीयु एनआईसीयु को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भारत बहराइचमा भएको जीप दुर्घटनामा 2 नेपालीको ज्यान गएको छ। नेपालगंजबाट भारतको लखनऊका लागि छुटेको जीप बहराइच जिल्लाको रिसिया सड़कमा दुर्घटना हुँदा नेपालगंजका मुन्नवर हलवाई र टीकापुरका रोशन शाहको ज्यान गएको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो।
पर्वत पूर्ण साक्षर जिल्ला घोषणा भएको छ। झण्डै 97% नागरिक लेख्न, पढ्न र हस्ताक्षर गर्न सक्ने भएपछि आज जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको हो।
धनकुटाको शहीद भूमि गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबारमा कठिनाई भएको छ। बैंक नहुँदा सबै आर्थिक कारोबार गर्न जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ। बैंक नभएको कारण गाउँपालिकाले सञ्चालन गरेका योजना, कर्मचारीको तलब भत्ताको भुक्तानी लिन सदरमुकाम धाउनु परेको शहीद भूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्दिरा नेउपानेले जानकारी दिनुभयो।
सांसद र व्यवसायी धम्काएर फिरौती असुली गर्ने 4 कास्की प्रहरीले आज सार्वजनिक गरेको छ। मुख्य योजनाकार नलबहादुर गुरूङ सहित अरू 3 प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। उनीहरूले कास्की क्षेत्र नम्बर 2 सांसद विन्दुकुमार थापा, व्यवसायी कालु गुरूङ, बोधराज गिरी र मनकामना केबल कारका संचालक राजेश बाबु श्रेष्ठसँग रकम माग गर्दै धम्काएको प्रहरीले जनाएको छ। यस्तै बिहे भोजमा झगडा गरी कुमार मगरको हत्या गरेको आरोपमा ओखलढुङ्गा प्रहरीले 4 पक्राउ गरेको छ। कुमारको हत्या गरेको आरोपमा प्रहरीले जिङमे शेर्पा, साङ्गे शेर्पा, पासाङ शेर्पा र छोङटेन्डी शेर्पालाई पक्राउ गरेको हो। आइतबार ओखलढुङ्गाको मोलुङ गाउँपालिका 7 2 युवा समूह बीच झडप हुँदा कुमार मगरको ज्यान गएको थियो।
पाँच थरको फिल्म नगरपालिका 5 कमला तुम्बापो 6 लाख रूपियाँ लिएर बेपत्ता भएपछि उनका श्रीमान कुबेर तुम्बापो र छोराछोरी बिचल्लीमा परेका छन्। आफू पोखरा गएका बेला केही वर्ष अघि मलेसियाबाट ल्याएको 6 लाख रूपियाँ लिएर 4 अघि श्रीमती बेपत्ता भएको पीड़ित कुबेरले गुनासो गर्नुभयो। श्रीमतीले भए जति सबै पैसा लिएर भागेपछि आफू र बालबालिकाको बिचल्ली भएको उहाँको गुनासो छ।
प्रदेश दिनको पहिलो प्रदेश सभा बैठक आज बसेसँगै प्रदेश संसद शुरू भएको खबर उज्यालो अनलाइनमा पढेर नारायण राई फेसबुकमा लेख्नुहुन्छ, राम्रो। अब नागरिकको नजिक पुगेका सांसदले राम्रो काम गरे, वाई वाई र गलत काम गरे कटु आलोचना पाउनेछन्। त्यसैले केन्द्र संसद जस्तो गुमनाम जिन्दगी जिउन बानी परेका प्रदेश सांसद अब होसियार र चनाखो हुनुपर्ने बेला आएको छ।
दुई दिने नेपाल भ्रमणमा आएकी भारतीय विदेश मन्त्री सुषमा स्वराजले नेपालका दलहरूसँग मिल्न आए भनेको खबर उज्यालो अनलाइनमा पढेर विशाल सुवेदी फेसबुकमा लेख्नुहुन्छ, भारतीय विदेश मन्त्री आयो भन्दैमा मख हुनुभन्दा सन्तुलित विदेश नीतिमा नेताहरू अडिक हुन आवश्यक छ।
युएईबाट नेपाल आउने जहाजको बोर्डिङ पास लिएपछि लेबर क्याम्प छिरेर पाल्पाको बगनासकाली तीनका भीमसेन परियारले आत्महत्या गरेको खबर उज्यालो अनलाइनमा पढेर नारायण सापकोटा भन्नुहुन्छ, ऋण लाग्यो भन्दैमा यसरी आत्महत्या नै गर्नु राम्रो होइन। घर परिवार भएको मानिसले अरूका लागि पनि बाँच्नुपर्ने हुन्छ, परिवारलाई धैर्य गर्ने शक्ति मिलोस्।
नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी गर्ने क्षेत्रमा बिजुली कटौती गर्ने भन्ने खबर उज्यालोमा पढेर शमशेर लामाको भनाइ छ, अब भन्ने मात्र होइन कार्यान्वयन पनि गर्नु पर्यो। विद्युत चोरी रोक्न सके भोल्टेज पुग्ने गरी सदुपयोग गर्न पाइने थियो।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र कायाकैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र रितु थेवे। अब विदेशको खबर। भारत सरकारले आर्थिक वर्ष 2018-19 70,00,000 नयाँ रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ। वित्त मन्त्री अरूण जेटलीले आज सार्वजनिक गर्नुभएको बजेटमा 70,00,000 नयाँ रोजगारी सृजना गर्ने लक्ष्य लिएको उल्लेख छ। त्यस्तै 8 करोड़ गरीब परिवारलाई निशुल्क ग्यास उपलब्ध गराउने पनि बजेटमा उल्लेख रहेको भारतीय संचार माध्यमले जनाएका छन्। भारत सरकारले राष्ट्रिय स्वास्थ्य सुरक्षा योजना अन्तर्गत 10 करोड़ गरीब परिवारलाई 5,00,000 रूपियाँसम्मको स्वास्थ्य बीमा गर्ने योजना पनि अघि सारेको छ। किसानलाई उनीहरूको उत्पादनमा 1.5 गुणा बढ़ी रकम दिने प्रतिबद्धता जनाएको सरकारले मोबाइल टेलिभिजन लगायत विद्युतीय उपकरणको भन्सार बढ़ाउने घोषणा गरेको छ भने 250 करोड़ भारतीय रूपैयाँसम्म कारोबार भएका कम्पनीमाथि 25% कर लगाइने बजेटमा उल्लेख छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल पुलिस क्लब 16 आहारा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमी फाइनलमा आज धरान फुटबल क्लबलाई 1-0 हराउँदै पुलिस फाइनलमा पुगेको हो। पुलिसलाई जिताउन सुमन लामाले गोल गरे। धरानका रोमन लिम्बुले डी बक्सभित्र पुलिसका खेलाड़ीलाई लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै सुमनले गोल गरेका थिए। पुलिसले अब उपाधिका लागि पर्सी 3-स्टार क्लबसँग खेल्नेछ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाली क्रिकेट समाधानको बाटोमा अघि बढ़ेको बताएको छ। केही दिन अघि नेपाल आएका अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका एसोसिएट तर्फका उपाध्यक्ष इमरान ख्वाजाले यसपटकको बैठक निकै फलदायी बनेको र नयाँ विधानको लागि भएको सहमति पालना भएमा क्यानको निलम्बन फुकुवा हुने प्रश्न पारेका छन्। गएको भदौमा एकलौटी रूपमा क्यानको विधानमा धेरै संशोधन गरिएको बताउँदै ती संशोधनलाई परिवर्तन गरेर आईसीसीमा आएमा क्यानको प्रतिबन्ध फुकुवा हुने ख्वाजाको भनाइ छ। आईसीसीले आगामी जूनमा हुने बोर्ड बैठकमा नेपालको निलम्बन विषयमा निर्णय लिने आशा गरिएको छ।
आउँदो सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि नेपाल सहित 6 देशबीच छनौट खेल हुने भएको छ। एसिया कप छनौटमा नेपाल, हङकङ र मलेसिया समूह एमा परेका छन्। समूह बीमा सिंगापुर, यूएई र ओमान रहेका छन्। छनौट खेलको शीर्ष स्थानको टोलीले एसिया कप खेल्न पाउनेछ। 6 देश सहभागी हुने प्रतियोगिताका लागि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान भने टेस्ट खेल्ने देशका हिसाबले सोझै छानिएका छन्।
र तेह्रौं ढुरपाटन महिला डबल लीग भलिबल प्रतियोगितामा साविक विजेता एपीएफ क्लबले दोहोरो जित हासिल गरेको छ। नयाँ वर्ष पार्क स्थित ढुरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको खेलमा एपीएफले दुवै खेलमा त्रिभुवन आर्मीलाई हराएको हो। दोस्रो लीग अन्तर्गतको अरू खेलमा न्यू डायमण्ड एकाडेमीले पोखराको टप्स स्कूललाई हरायो भने अर्को खेलमा नेपाल पुलिसले मेगौली स्पोर्ट्स क्लबलाई हराएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेशसभा बैठक आजदेखि शुरू। सभामुखको लागि आउँदो 27 गते चुनाव गर्ने प्रदेश नम्बर 3 को निर्णय। प्रदेशसभाको पहिलो बैठकको अनुभव नौलो रहेको सांसदहरूको भनाई।
भारतीय विदेश मन्त्री सुषमा स्वराज 2 दिने भ्रमणका लागि काठमाडौँमा, आजैदेखि राजनीतिक भेटवार्ता शुरू।
नेपालको भूभाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे जवाफ पेश गर्न सर्वोच्चको आदेश। 15 दिनभित्र सरकारले लिखित जवाफ दिनुपर्ने।
भारतमा गरीब लक्षित बजेट सार्वजनिक 10 करोड़ गरीब नागरिकलाई 5 लाखको स्वास्थ्य बीमा योजना
र क्यानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा आईसीसी सकारात्मक एसिया कप क्रिकेटका लागि नेपाल सहित 6 देश बीच छनौट खेल हुने
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला आजको नेपाल दर्पण सकिएको छ प्रविधिमा साथ दिने साथी सुरेश महर्जन र सशिन्द्र गौतमसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौ नमस्कार